तपाईँहरूले कहिले याद गर्नुभएको छ अन्तिम प्रार्थना आशिषको प्रार्थना गरिसकेर आमेन भनिसक्ने बित्तिकै हामीमध्ये धेरैलाई बाहिर निस्किन निकै हतार हुन्छ। अन्तिम प्रार्थना भइरहेको बेलामै झोला लगभग प्याक भइसकेको हुन्छ, बाटो लाग्न हतार हुन्छ। तर वास्तवमा हतार के को लागि हो? तपाईँलाई आज सङ्गति सकिएपछि कहाँ झन् एकदमै हतार हुन्छ। अन्त कोही भोक लागेर रेस्टुरेन्टतिर अथवा घरको किचनतिर भान्सा कोठातिर कुद्न हतार गरिरहनु भएको होला, कोही साथीभाइहरूसँग गफिनलाई। तर घुमाइ फिराइ हामी सबैलाई जहाँ पुग्न हतार भएको छ त्यो ठाउँ अन्त कतै होइन, हाम्रो आफ्नै घर, हाम्रो आफ्नै कोठा। हामी सबै अन्त त हामी आफ्नै घर फर्किन चाहन्छौँ, हामी आफ्नै कोठा फर्किन चाहन्छौँ। घरमा पुग्दा ढुक्क हुन्छ, मन ढुक्क हुन्छ, आराम महसुस हुन्छ, शान्ति हुन्छ, आफू आफ्नै ठाउँमा भएको जस्तो महसुस हुन्छ। त्यसैले हामी सडकमा हिँडिरहेको हौँ वा किनमेल गरिरहेको हौँ, रेस्टुरेन्टमा खाइरहेको हौँ, यात्रा गरिरहेको हौँ वा पढिरहेको हौँ, अन्तत हामी सबैजनालाई घर फर्किन मनपर्छ। कहिले घर पुग्ने हामी सबैलाई आतुर हुन्छ। यदि कसैले तपाईँलाई आज त यतै बसौँ न, कोठा छँदैछ, राम्रो ओछ्यान पनि छ भनेर एकदमै आरामदायी होइन 8 इन्चको त्यो बाक्लो म्याट्रेस भएको एकदमै राम्रो क्विन साइज किङ साइज बेड नै तपाईँलाई प्रस्ताव गरे तापनि अन्तत तपाईँ आफ्नै कोठामा आफ्नै घरमा फर्किन चाहनुहुन्छ, चाहे त्यो कोठा जतिसुकै सानो किन नहोस्, साधारण किन नहोस्। किनकि हामी हाम्रो घर वा कोठामा मात्र हामीले आफूलाई हामी जहाँ पुग्ने जहाँ हुनुपर्ने हो ठ्याक्कै त्यहीँ भएको हामी महसुस गर्छौँ। त्यहाँ हामीले कुनै बनावटी अथवा अभिनय गर्नु पर्दैन, नाटक गरिरहनु पर्दैन, आफ्नो कोठामा ठिक्क पारिराख्नु पर्दैन कसैलाई, हामी जो होइन त्यो देखाइरहनु पर्दैन, त्यहाँ कुनै प्रस्तुति को जरुरत पर्दैन, त्यहाँ हामी ढङ गरिराख्नु पर्दैन। आफ्नो कोठामा हामी जो हौँ जस्ता छौँ ठ्याक्कै त्यस्तो भएर हामी जिउन सक्छौँ। त तपाईँले कहिले सोच्नुभएको छ, कहिले विचार गर्नुभएको छ घर किन यति विशेष लाग्छ हामीलाई, घर पुग्दा किन यस्तो शान्ति र अपनत्वको अनुभव हुन्छ? किनभने परमेश्वरले हामीलाई घरको लागि सृष्टि गर्नुभएको, एउटा साँचो घरको लागि सृष्टि गर्नुभएको। त्यो घर भनेको परमेश्वरको आफ्नै उपस्थिति हो, उहाँले हामीलाई उहाँसँगै बस्नलाई, उहाँको परिवारको सदस्य भएर उहाँकै उपस्थितिमा आनन्दित हुन सृष्टि गर्नुभयो। तर अदनको बगैँचा मानिस जातिको पहिलो घर थियो, तर आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गरे, त्यसपछि उनीहरू अदनको बगैँचा अर्थात् हाम्रो पहिलो घरबाट निकालिए, खेदिए। पापका कारण मानिसले परमेश्वरसँगको त्यो घनिष्ठ सम्बन्ध र घर गुमाउनु पर्यो। तर परमेश्वरले आफ्नो योजना त्यहीँ अन्त गर्नु भएन, उहाँले आफ्ना मानिसहरूलाई फेरि आफूसँग रहन घर फर्काउने योजना बनाउनु भयो। अनि त्यस योजनाको एक झलक आज हामी प्रस्थानको पुस्तकमा देख्छौँ, जहाँ परमेश्वरले आफ्नो मानिसहरूको बिचमा बास गर्नको लागि आफ्नो पवित्र वासस्थान अथवा घरको डिजाइन गर्नुभएको हामी देख्दछौँ। कृपया मसँगै प्रस्थान 25 अध्यायलाई पठाउनुहोस्। प्रस्थान 25 अध्यायदेखि आज हामी प्रस्थान 27 अध्यायसम्म हेर्नेछौँ। सो प्लिज टर्न विथ मी टु एक्सोडस च्याप्टर 25-27। यो बाइबलको दोस्रो पुस्तक हो, यहाँलाई थाहा छ, यसलाई तपाईँले पृष्ठ सङ्ख्या 112 पाउन सक्नुहुन्छ। र यस खण्डलाई बुझ्न हामी दुईवटा महत्त्वपूर्ण प्रश्न सोध्नेछौँ आज। पहिलो, परमेश्वरले के निर्माण गर्नुभयो अथवा परमेश्वर के बनाउनु भयो, र दोस्रो, परमेश्वरले किन निर्माण गर्नुभयो, किन बनाउनु भयो। परमेश्वरले के बनाउनु भयो र परमेश्वरले किन बनाउनु भयो, यो दुईवटा प्रश्नहरू नै आजको वचनको दुईवटा बुदाहरू नै छन्। र यसकै वरिपरि हामी वचनलाई हेर्नेछौँ, तिनवटा अध्यायहरूलाई हामीले यो दुईवटा क्वेसन प्रश्न मुनि रहेर हामी हेर्नेछौँ। सो लेट्स आस्क टु इम्पोर्टेन्ट क्वेसन्स टु अन्डरस्ट्यान्ड दिस प्यासेज। फर्स्ट, वाट डिड गड बिल्ड, एन्ड सेकेन्ड, वाइ डिड गड बिल्ड इट। वाट डिड गड बिल्ड एन्ड वाइ डिड गड बिल्ड इट। सो पहिलो, परमेश्वरले के निर्माण गर्नुभयो, वाट डिड गड बिल्ड, अनि तपाईँलाई थाहा भइसकेको छ परमेश्वरले एउटा घर निर्माण गर्नुहुन्छ अनि मानिसहरू बस्ने घर होइन यो परमेश्वर बस्नका लागि बनाइने घर हो यो अनि यो घरलाई यो घरको नाउँ तपाईँलाई थाहा छ यसलाई भनिन्छ पवित्र स्थान अथवा पवित्र बासस्थान स्याङ्चुरी अथवा ट्याबर्नेकल इज द नेम अफ दिस बिल्डिङ सो 8-9 पदलाई हेर्नुहोस् न 25:8-9 पद म तिमीहरूको मध्यमा अथवा माझमा बस्नलाई तिमीहरूले मेरो लागि एउटा पवित्र स्थान बनाउन् मैले तलाई देखाउने परमेश्वर मोसा सम्बोधि हुनुभएको छ नमुना बमोजिम पवित्र बासस्थान र त्यसका सबै सामानहरू तैँले बनाउनु तर कसरी बनाउने यो चाहिने यो यो भवन बनाउनु चाहिने सामग्रीहरू उनीहरूले कहाँबाट ल्याउने परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँले पहिले तिनीहरू दिनुभएको कुराबाट स्वेच्छाले भेटी ल्याउन उहाँले आह्वान गर्नुहुन्छ तिनीहरूले उद्धार तिनीहरूको उद्धार भेटीद्वारा पवित्र यो स्थान बनाउन आवश्यक समय सामग्री जुटाइने थियो त्यस कारण पद 1:7 हामी देख्छौँ हेर्नुहोस् न एकपल्ट परमप्रभुले मोसालाई भन्नुभयो इस्रायललाई भन् कि तिनीहरूले मेरो निम्ति भेटी ल्याउन् हरेकले आफ्नो मनको राजी खुसी अनुसार चढाएको भेटी तैँले मेरो निम्ति ग्रहण गर तिनीहरूबाट भेटी लिने चाहिँ यिनै हुन्छन् सुन चाँदी काँसो निलो बैजनी रातो धागो र मलमलको कपडा बाख्राका भुत्ला रातो रङले रङ्गाएका भेडाका छालाहरू सिलका छालाहरू बबुलका काठ बत्तीको निम्ति भद्राक्षको तेल अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला एपोद र छाती पातामा जड्नका निम्ति आनिक्स र अरू किसिमका रत्नहरू स्वैच्छिक भेटीहरूले परमेश्वरका मानिसहरू को आराधनामा एउटा नमुना हामी स्थापित गरिरहेका हामी देख्दछौँ यसरी परमेश्वरका जनहरूबाटै परमेश्वरको कामको निम्ति यो योगदान गर्ने इस्रायली भर्ने यो हामी चलन देख्दछौँ परमेश्वरले कुनै कुराको उहाँलाई कुनै कुरा कमी भएकोले होइन तर परमेश्वर सबै कुराको मालिक हुनुभएको कारण र उहाँले आफ्नो मानिसहरूलाई उहाँप्रतिको त्यो प्रेम त्यो कृतज्ञता उद्धारता त बलिदान व्यक्त गर्ने अवसरको रूपमा यो घर निर्माणमा योगदान पुर्याउन दिनुभएको छ अनि यही सिद्धान्त हामी दोस्रो कोरिन्थीमा पनि देख्छौँ दोस्रो कोरिन्थी 9:7 पदमा दोहोरिएको छ अनि हरेक मानिसले पावल भन्छन् आफ्नो मनमा सङ्कल्प गरे बमोजिम देओस् इच्छा नभए होइन न त कर्को आपमा परेर किनभने खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ अनि यही सिद्धान्त आज हाम्रो जीवनमा पनि लागू हुन्छ परमेश्वर अझै पनि आफ्नो मानिसहरूले उहाँको चर्चको सेवा कार्यको निम्ति सेवाको निम्ति मिसनको निम्ति चर्चको खाँचोहरू पुरा गर्न निम्ति स्वेच्छाले राजी खुसी साथ दिएको चाहनुहुन्छ अनि त्यसमा परमेश्वर प्रसन्न हुनुहुन्छ यो दिने कुरा कुनै ड्युटी होइन बाध्यता नै एउटा डिलाइट हो यो अपर्च्युनिटी हो यो अवसर हो अनि जुन अवसर इसराइलीले पाएको थिए नयाँ चर्चहरूले पाएका थिए अनि त्यही अवसर हामी प्रत्येकले पनि पाउँछौँ त्यसकारण हामी आफ्नो तर्फबाट चर्च को खाँचोहरू पुरा गर्न मिसनको निम्ति सुसमाचार चार जातिमा फैलाउट सुसमाचारको फैलाउटको निम्ति हामी उद्धारजितले खुसी साथ निरन्तर हामी दिन्छौँ सो तपाईँलाई प्रश्न भने के तपाईँ एक सदस्यको रूपमा चर्चका आवश्यकताहरूका लागि स्वेच्छाले खुसी साथ नियमितमा दिँदै हुनुहुन्छ योगदान पुर्याउँदै हुनुहुन्छ कर्तव्य सम्झेर होइन तर सौभाग्य सम्झेर आनन्द साथ सो इस्रायलले परमेश्वरको वासस्थान अर्थात् पवित्र वासस्थान निर्माण गर्ने स्वेच्छाले र आनन्द साथ दिए अब फेरि अब तपाईँ घर बनाउनु हुँदैछ भने तपाईँ सुरुमा के बनाउनुहुन्छ तपाईँलाई थाहा छ तपाईँ सुरुमा फर्निचरहरू बनाउनुहुन्न पक्कै पनि टेबल पर्दा बत्तीको कामहरू प्लम्बिङको कामहरू तपाईँ सुरु त्यसबाट तपाईँ थाल्नुहुन्न घर बनाउनुलाई सुरुमा तपाईँ के गर्नुहुन्छ घरको नक्सा तयार गर्नुहुन्छ अनि त्यसपछि तपाईँ जग बसाल्नुहुन्छ अनि त्यसपछि घर निर्माण हुन्छ अनि मात्र त्यसमा चाहिने सामान फर्निचरहरू सबै तपाईँ सामग्रीहरू भर्दै जानुहुन्छ तर असम्भ कुरा के छ भने जब परमेश्वरले मसाले आफ्नोलाई घर बनाउने आज्ञा दिनुहुन्छ उहाँले घरको संरचनाबाट होइन घरभित्रका सामग्रीहरूबाट सुरु गर्नुहुन्छ पहिलो हामी हेर्नेछौँ करारको सन्दुकबाट यो घरभित्र के हुनेछ पहिलो करारको अथवा गवाईको सन्दुक भनेर लेखेको छ वास्तवमा द आर्क अफ द कभनेन्ट करारको सन्दुक अथवा गवाईको सन्दुक 10 पददेखि हामी देख्न सक्छौँ म सबै पढ्ने छैन तर यो गवाईको सन्दुक बबुल काठबाट बनाइनु पर्थ्यो र यसको लम्बाइ यसको चौडाइ उचाइ परमेश्वरले बताउनु भए अनुसार ठ्याक्कै हुनु पर्थ्यो र यसलाई एकदमै निखुर सुनले मोहोर्नु पर्थ्यो र बोक्नको लागि त्यसलाई त्यसका साइड साइडमा डन्डाहरू पनि बनाइनु पर्थ्यो तर यो सन्दुक भनेको के हो यो एउटा पवित्र बाकस थियो एउटा बाकस बक्स हो यो बाकस हो अनि यसलाई गवाईको सन्दुक भनेको छ अथवा यसलाई करारको सन्दुक अथवा परमेश्वर दिनुभएको त्यो व्यवस्था बोक्ने बाकस भनेर बुझ्न सक्छौँ हामी। यो घरभित्र सबभन्दा पहिले परमेश्वर बनाउनु लाग्नुभएको कुरा नै के थियो? यो परमेश्वरको गवाईको अथवा परमेश्वरले दिनुभएको आज्ञाहरू, परमेश्वरको व्यवस्था राख्ने बाकस। अनि वास्तवमा हिब्रुस 9 अध्यायको 4 पद अनुसार यो सन्दुकभित्र, यो बाकसभित्र मन नराखेको सुनको भाँडा थियो, कोपिलो लागेको हारुनको लौरो थियो र करारका शिला पाटीहरू अथवा करारका ढुङ्गाका पाटीहरू थिए। यसले के देखाउँथ्यो भने परमेश्वर आफ्ना जनहरूको बिचमा बस्नुहुँदा उहाँको वचन र उहाँको करार नै सबैभन्दा केन्द्रमा रहोस् भन्ने उहाँको इच्छा थियो। अरू मन्दिरहरूमा अथवा अरू ठाउँहरूमा हेर्छु भने बिचमा के हुन्छ? भित्र तपाईँलाई थाहा छ, सायद मूर्ति हुन्छ होला, तर परमेश्वरको पवित्र वासस्थानभित्र जुन पछि मन्दिरमा परिणत हुन्छ त्यहाँ बिचमा के थियो? भित्र के थियो? वचन थियो। त्यसकारण त आज हामी वचन केन्द्रित चर्च हुन चाहन्छौँ। सो परमेश्वरले बाँध्नुभएको करार त्यो पवित्र वासस्थानको केन्द्रमा थियो। अनि परमेश्वरले मोसालाई निखुर सुनको एउटा कृपा आसन पनि बनाउन यहाँनिर आज्ञा दिनुभयो। 17 पददेखि हामी तल हेर्दै जान्छौँ भने यही गवाईको सन्दुकमै, अनि त्यसको लम्बाइ, त्यसको चौडाइ कति हातको हुनुपर्छ, त्यो सबै कुरा परमेश्वरले भन्नुभयो। अनि पिटेको सुनका दुईवटा करुबका कृपा आसनका दुवै किनारमा हुनुपर्थ्यो। एउटा करुब एक किनारमा हुनुपर्थ्यो भने अर्को करुब अर्को किनारमा। यो स्वर्गदूतहरूको एउटा यो नामो करुब अनि उनीहरूको आकृति त्यहाँ बनाइनु पर्थ्यो। त्यसको विषयमा हिब्रूले केही कमेन्ट्स अघि गरेको हामीले पढ्दैथ्यौँ। अनि ती करुबहरूले आफ्नो पखेटा मास्तिर फैलाएका र कृपा आसनलाई आफ्नो पखेटाले ढाकेको हुनुपर्थ्यो। त्यो कृपा आसनलाई, यदि कृपा आसन भनेको यो थाहा भएन त बुझ्नुहोस्, आसन बुझ्नुहुन्छ? आसन भनेको बस्ने ठाउँ, ओके। अनि यो चाहिँ कृपाको बस्ने ठाउँ थियो भनेर बुझ्दा हुन्छ तपाईँले। अनि ती करुबहरूको मुख आम्ने सामने कृपा आसनतिर फर्केको हुनुपर्थ्यो र त्यो कृपा आसनलाई करारको सन्दुकको ढकनीको रूपमा सन्दुकको माथि राख्नु पर्थ्यो। बाकस त भन्यो, बाकसलाई ढाक्ने ढकनी चाहिँ के को थियो? कृपा आसन, कृपा आसन भनिन्थ्यो। अनि त्यो सन्दुकभित्र गवाई पाटी अथवा परमेश्वर दिनुभएको अथवा परमेश्वर दिनुहुने पछि हामी हेर्नेछौँ त्यो ढुङ्गाको दुईवटा पाटीहरू त्यहाँनिर राखिनु पर्थ्यो। अनि सन्दुक पवित्र स्थानको सबैभन्दा पवित्र भाग थियो किनभने यसले परमेश्वरको सिंहासन र उहाँ आफ्ना जनहरूसँग भेट गर्नु स्थानलाई जनाउँथ्यो। अनि पद 22 परमेश्वर भन्नुहुन्छ, यही 25 अध्यायको 22 पदमा, त्यही म तँसित भेट गर्नेछु। अबदेखि डाँडामा होइन, सिनै पर्वतमा होइन, वास्तवमा सिनै पर्वतकै डिजाइन अनुसार यो पवित्र स्थान डिजाइन गरिएको थियो, तर परमेश्वर यो पवित्र स्थानमा बास गर्नुहुनेछ। अनि यही प्रायश्चितको आसनमा परमेश्वर मोसासँग भेट गर्नुहुन्थ्यो। करारको सन्दुकमाथि रहेका दुई करुबहरूको बिचबाट परमेश्वरले यो कृपा आसनबाट मोसासँग बोल्नुहुन्थ्यो र इस्रायलले सुन्नुपर्ने सबै कुरा बताउनुहुन्थ्यो। सो परमेश्वर घरभित्र पहिलो के थियो हामीले हेऱ्यौँ भर्खरै, गवाईको सन्दुक। दोस्रो, उपस्थितिको रोटीको टेबल अथवा यहाँ टेबल मात्र भनेर लेखिएको छ। टेबल बुझ्नुहुन्छ? भान्सा अथवा खाना खाने टेबल भएन भने घर अपुरो भयो जस्तो लाग्छ, यदि घर छ भने। त्यसरी परमेश्वर घरमा पनि एउटा टेबल थियो त्यहाँनिर, याद गर्नुहोस्। अनि यसले उहाँ आफ्ना जनहरूसँग सङ्गति गर्न चाहनुहुन्छ भन्ने कुरा सम्झाउँथ्यो। परमेश्वरले मोसालाई एउटा टेबल बनाउन आज्ञा दिनुभयो। 23 हामी तल हेर्दै जान्छौँ भने त्यो देख्छौँ। अनि यहाँ पनि परमेश्वरले केवल टेबल बनाऊ मात्र भन्नु भएन, कस्तो टेबल बनाउने, कुन काठ प्रयोग गर्ने, कति आकारको, कस्तो आकारको हुने, कसरी बनाउने, सबै कुरा परमेश्वरले विस्तृत रूपमा बताउनु भयो। अनि यो पनि बबुल काठको काठबाट बनाइनु पर्थ्यो, साथै त्यससँग प्रयोग हुने थाल, कचौरा, करुवा पनि बनाउन परमेश्वरले आज्ञा गर्नुभयो। टेबलमा चाहिने सबै भाँडाकुँडाहरू पनि, अनि त्यस टेबलमा सधैँ परमेश्वरको सामु उपस्थितिको रोटी राखिनु पर्थ्यो। 30 पदमा हेर्नुहोस् न तपाईँ, टेबलमा मेरो अघि सधैँ उपस्थितिको रोटी राख्नु। हामी यो सबै फर्निचर्सहरूलाई, यो टेबल परमेश्वर घरभित्र भएको सर सामान सामग्रीलाई हेर्दै जानेछौँ। यसको महत्त्व अहिले अन्तिममा हामी बुझ्छौँ सबै। अनि अर्को कुरा के छ यहाँनिर? सुनको समाधान पनि छ होइन? हेर्नुहोस् त 31 पददेखि तपाईँ देख्न सक्नुहुन्छ। अनि यसको हरेक विवरण परमेश्वरले आफै निर्धारण गर्नुभएको थियो। यो निखुर सुनबाट बनाइनु पर्थ्यो, त्यसका आधार डन्डा र फुल जस्ता कचौरा कोपिला र फुलहरू सबै त्यही एउटै टुक्राबाट बनाइनु पर्थ्यो। त्यसका सातवटा दियाहरू थिए, यो यो समाधानको सातवटा दियाहरू थिए, ती दियाहरू समाधानको अगाडि उज्यालो पार्नलाई बालिराख्नु पर्थ्यो। अनि यदि तपाईँ काठको काम गर्ने अथवा फर्निचर बनाउने वा कुनै हस्तकलाको काम गर्ने हुनुहुन्छ भने एउटा कुरा तपाईँलाई राम्रोसँग थाहा होला कि कतिपय अवस्थामा ग्राहकको हो भन्ने कुराले नै कामको गुणस्तर निर्धारण गर्छ, तर त्यस्तो हुनुहुँदैन। तर कहिले काहीँ मान्छे हेरेर व्यवहार गरिन्छ, ग्राहक जति नै विशिष्ट वा महत्त्वपूर्ण हुन्छ हामी त्यति नै ध्यान दिएर होइन हरेक कुरा बारम्बार नापेर ठिक भएको छ कि छैन इन्च इन्च हेरेर हामी सावधानीपूर्वक काम गर्छौँ बनाउँछौँ। र पवित्र वासस्थान यी सामानहरू बजारमा तयारी अवस्थामा पाइन्, त्यो रेडिमेड वस्तुहरू जस्ता पटक्कै पनि थिएनन्। यो कुरा बुझ्नुहोस्, यी त परमेश्वरको विशेष नक्सा र निर्देशनअनुसार बनाइने अत्यन्त अद्वितीय सामग्रीहरू थिए। अनि मोसाले पर्वतमा परमेश्वरले देखाउनु भएको त्यो ईश्वरीय नमुनाअनुसार नै हरेक कुरा हुबहु बनाउनु पर्थ्यो। अनि यहाँ लापरवाही गर्ने वा यतिको त चलिहाल्छ नि भन्ने कुनै ठाउँ थिएन, हरेक सानो विवरण उत्तिको महत्त्वपूर्ण थियो, किनकि यो सारा ब्रह्माण्डका मालिक परमेश्वरको वासस्थान थियो, उहाँको घर थियो। अनि त्यहाँ अलिकति मात्र पनि तलमाथि भएको भए त्यसको परिणाम गम्भीर भयानक हुन सक्थ्यो। अब यी सबै पवित्र सामग्रीहरू सम्बन्धी विस्तृत निर्देशन दिइसक्नु भएपछि परमेश्वरले स्वयं त्यस पवित्र स्थानको वासस्थानको मूल संरचना कस्तो हुन्छ हुनुपर्छ भनेर पनि उहाँले निर्देशन दिनुहुन्छ। अर्थात् पवित्र वासस्थान अध्याय 26 हेर्नुहोस् न, अध्याय 26। सो परमेश्वरले मोसालाई 10 पर्दा भएको पवित्र वासस्थान बनाउन भन्नुभयो। ती पर्दा मसिनो गरी बाटेको सुती कपडाका र निलो बैजनी र रातो रङको धागोको हुनुपर्थ्यो। अनि रङहरूको पनि आफ्नो महत्त्व छ भनेर केही टिप्पणीकारले भन्छन्, निलोले सायद स्वर्गलाई जनाउँछ, बैजनीले सायद मानिसको अवस्थालाई, रातोले सायद रगतलाई, क्रुसलाई जनाउँछ। मलाई थाहा छैन पर्दाहरूको लम्बाइ कति हुने, सुर्काउने, अङ्कुसे कहाँ बनाउने, कतिवटा बनाउने, ती पर्दाहरू कसरी गाँस्ने, सबै कुरा विस्तारमा परमेश्वरले बताउनु भएको हामी यहाँ देख्दछौँ। अनि यो एक अस्थायी वासस्थान भएकोले यसलाई ढाक्ने छाना पनि चाहियो, होइन र? अनि त्यो पनि परमेश्वरले बनाउन लाउनुभयो। अनि त्यो पवित्र स्थान ढाक्नलाई भेडाका छालाको छत बनाउन परमेश्वरले आज्ञा गर्नुभयो र त्यसको निम्ति पनि प्रत्येक विवरण परमेश्वरले नै बताउनु भयो। 7 तपाईँ देख्नुहुन्छ, 26:7। अनि परमेश्वरले बारहरूको लागि पनि बबुलको काठ प्रयोग गर्न आज्ञा गर्नुभयो। त्यसपछि उहाँले पवित्र वासस्थान र महापवित्र वासस्थान स्थानलाई छुट्याउने पर्दा झुन्ड्याउनु भन्नुभयो, किनकि यो पवित्र वासस्थानभित्र दुईवटा कोठाहरू थियो, तपाईँलाई थाहा छ, एउटा पवित्र स्थान र एउटा महापवित्र स्थान, जुन अघि हिब्रू नवदेवबाट हामीले पढ्दैथ्यौँ। अनि यही पर्दाले महापवित्र स्थानलाई र लाई पवित्र स्थानबाट छुट्याउने काम गर्दथ्यो। अनि महापवित्र स्थानमा परमेश्वरको विशेष उपस्थिति रहन्थ्यो। 33-34 हेर्नुहोस् न, 26 33-34 म पढ्नेछु। पहिले त्यो छेक्ने पर्दा अङ्कुशीहरूबाट झुन्ड्याउनु र त्यसको पछाडि गवाईको सन्दुक राख्नु, त्यस पर्दाले तिमीहरूको निम्ति पवित्र स्थानलाई महापवित्र स्थानबाट अलग गर्नेछ। महापवित्र स्थानमा गवाईको सन्दुकमाथि कृपा आसन राख्नु, छेक्ने पर्दाको बाहिरपट्टि चाहिँ पवित्र वासस्थानको उत्तरतिर टेबल राख्नु र पवित्र वासस्थानको दक्षिणतिर टेबलको सामने समाधान राख्नु। अनि मसँग आफ्नै यानि फेरि विचार थप्ने, आफ्नै नयाँ आविष्कार गर्ने अधिकार थिएन। उनको जिम्मेवारी केवल परमेश्वरको नमुनालाई जस्ताको त्यस्तै पछ्याउनु थियो। अनि 27 जब हामी आउँछौँ त्यहाँनिर होम बलिको हामी वेदी पाउँछौँ, जुन चाहिँ एकदमै महत्त्वपूर्ण यो हिस्सा थियो यो टेबर्नेकलको यो 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 वासस्थानको। त्यो वेदी जहाँ मानव जातिको पापको प्रायश्चितको लागि बलिहरू चढाइन्थ्यो। अनि अध्याय 27 परमेश्वरले मोसालाई बबुलको काठबाट वेदी बनाएर त्यसलाई काँसले मोहर्ने आज्ञा दिनुभयो, साथै खरानी उठाउनु थियो त्यहाँ भाँडाहरू बेल्चाहरू वेदीमा पोलिसकेपछि, होइन पशुहरू बलि गरिसकेपछि खरानीहरू उठाउनलाई काठहरू प्रयोग हुन्छ, तपाईँलाई थाहा छ, बेल्चाहरू छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने पात्रहरू बनाउनु भन्नुपऱ्यो, ती सबै फेरि काँसाका हुनुपर्थ्यो। फेरि पनि मोसाले आफ्नै तरिकाले काम गर्न पाउँदैन थिए, पर्वतमा परमेश्वर देखाउनु भएको नमुनाअनुसार हरेक कुरा ठिक ठिक त्यस्तै बनाउनु पर्थ्यो। अनि त्यसपछि लगभग दुईवटा कुरा हामी देख्छौँ, पवित्र वासस्थानको त्यो चोक छ अथवा आँगन छ, तपाईँले यहीँ देख्नुहुन्छ सत्ताइस अध्यायमै नौ पददेखि पवित्र वासस्थानको चोक, अनि त्यसको निर्माण बारे पनि परमेश्वरले नि जानकारी दिनुभयो, निर्देशन दिनुभयो। पवित्र स्थानको आँगन सय हात लामो, 50 हात चौडा आयतकार क्षेत्र हुनु पर्थ्यो, जसले पवित्र स्थानलाई चारैतिरबाट घेरेको थियो। त्यसको वरिपरिको एरियाको कुरा यहाँ भइरहेको छ, अनि यसको वरिपरि काँसाका खम्बाहरूमा झुन्ड्याएका सुती कपडाको पर्दाहरू थिए, र पूर्वतर्फ एउटा मात्र फराकिलो प्रवेशद्वार थियो। यो पवित्र स्थानमा प्रवेश गर्ने एउटा प्रवेशद्वार मुख्य ढोका पूर्वतिर थियो। अनि यस आँगनभित्र बलिदान चढाउने काँसाको वेदी र पुजारीहरूले आफूलाई शुद्ध पार्न प्रयोग गर्ने काँसाको धुने भाँडो अथवा बेसिन राखिएको थियो। त्यो सबै तपाईँ सुरुमा यो पवित्र स्थानको यो चोकबाट छिर्ने बित्तिकै तपाईँ देख्ने भनेको यो यो वेदी हो, यो होमबलीको वेदी। त्यसपछि तपाईँ त्यहाँनिर पुजारीहरूले आफूलाई शुद्ध पार्ने त्यो भाँडो धुने भाँडो देख्नुहुन्छ, अनि मात्र तपाईँ पवित्र स्थान देख्नुहुन्छ, अनि महापवित्र स्थान अन्त तपाईँ देख्नुहुन्छ। अनि यो परमेश्वर घरमा समाधानको लागि त्यहाँनिर अथवा बत्तीहरूको लागि त्यहाँ तेलको पनि यहाँनिर इन्स्ट्रक्सन जानकारी दिएको छ। समाधानको लागि तेल 20 पददेखि तपाईँ देख्न सक्नुहुन्छ, 20 पददेखि अन्त्यमा बत्तीहरू निरन्तर परम प्रभुको सामु बलिरहन् भनेर तिनमा प्रयोग गरिने तेल कुटेका भद्राक्षको अथवा जैतुनको शुद्ध तेल मात्र हुनुपर्ने आज्ञा दिनुभयो। अब यहाँनिर आएर हामीले प्रश्न गर्नुपर्छ, ओके परमेश्वर आफ्नो घर त बनाउनु हुँदैछ, उहाँले डिजाइन कस्तो हुन्छ, नक्सा मसाला दिनुभएको छ, यस्तो हुनुपर्ने रहेछ, खाने खाने टेबल कहाँ आउनुपर्छ, महा पवित्र स्थान अथवा सन्दुक कहाँ राख्ने, अनि त्यो धुने ठाउँ कहाँ राख्ने, बलिको गर्ने त्यो वेदी कहाँ राख्ने, सबै कुरा परमेश्वरले बताउनु भयो। पर्दाहरूको बारेमा उहाँले बताउनु भयो, सबै जानकारी दिनुभयो। तर किन प्रश्न भनेको, परमेश्वरले यो घर किन बनाउनु भयो? आजको वचनको दोस्रो कुरा, परमेश्वरले घर किन बनाउनु भयो? परमेश्वर के बनाउनु भयो? आफ्नो घर बनाउनु भयो। त्यो घरको नाम के हो? पवित्र वासस्थान। तर किन, आखिर किन? किनकि यसाया 66 एकदेखि 2 परमेश्वर यसरी घोषणा गर्नुहुन्छ, स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो, मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ, मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ, के यी सबै थोक त मेरै हातले बनाएको होइनन् र यसरी यी हुन आए, परमप्रभु भन्नुहुन्छ। त परमेश्वरले किन घरको आवश्यक पर्यो? वास्तवमा प्रियहरू, परमेश्वरले यो घर आफ्नो लागि होइन, यद्यपि उहाँ बस्नको लागि बनाउनु भयो त आफ्नो लागि होइन, तर आफ्ना मानिसहरूको लागि बनाउनु भयो। वास्तवमा घरको आवश्यकता त उहाँलाई थिएन, हामीलाई थियो, इसरायलीलाई थियो, हामीलाई थियो। पवित्र स्थान अथवा पवित्र वासस्थान भनेको घरविहीन पापीहरूलाई पुनः आफ्नै महिमामय उपस्थिति फर्काएर ल्याउने परमेश्वरको एक कृपालु प्रबन्ध थियो। ध्यान दिएर सुन्नुहोस् है, किनकि विद्रोह गरेर बुबाको घर अथवा परमेश्वरको घर छोड्ने अरू कोही नभएर हामी नै हौँ, हामी नै हौँ। सुरुमा परिचयमा मैले भनेको आदम र अब्बाले घर छोडेको कुरा याद गर्नुहोस्, परमेश्वरलाई घर बनाउनुहोस् ताकि आफ्नो मानिसलाई घर फर्काउन सकौँ भनेर। अनि याद गर्नुहोस् लुका 15 अध्यायमा जुन हराएको छोराको दृष्टान्त छ, त्यो त्यतिकै छैन, त्यो त्यसले पनि वास्तवमा परमेश्वरको घर फर्किनु पनि हाम्रो आवश्यकतालाई जनाउँछ। म तपाईँलाई त्यो कथा छोडेर नै बताउन चाहन्छु। एउटा बाबुको 2 छोरा थिए, एक दिन कान्छो छोराले बाबुसँग आफ्नो हिस्साको धन सम्पत्ति माग्यो र सबै बोकेर टाढाको देशतिर लाग्यो। त्यहाँ उसले मोज मस्ती र भोगविलासमा आफ्नो सबै सम्पत्ति उडायो। पैसा सकिएकै बेला त्यस देशमा भयानक अनिकाल पर्यो। ऊ यति कङ्गाल भयो कि एउटा किसानकोमा सुँगुर चराउने काम गर्न थाल्यो। भोकले व्याकुल हुँदा उसले सुँगुरले खाने थियो, त्यो चारोले समेत पेट भर्नुपर्ने अवस्था आयो, तर त्यो पनि कसैले दिँदैन थियो उसलाई, सुँगुरको चारो समय कसैले दिँदैन थियो। बल्ल उसको चेत खुलेको होसमा आएको हामी देख्दछौँ। यद्यपि तत्काल फर्किने उसमा कुनै साहस थिएन, सायद बुबाले मलाई स्वीकार गर्नुहुने छैन भन्ने उसमा डर थियो होला, सायद बुबाले नोकर भन्दा पनि मसँग तुच्छ व्यवहार गर्नु सक्नुहुन्छ भने उसले सोच्यो होला, तर अन्तत उसले साहस जुटाएको हामी देख्छौँ र घर फर्कियो। किनकि उसलाई थाहा भइसकेको थियो, आवाज भइसकेको थियो, उसको साँचो स्थान जहाँ हुनुपर्ने हो त्यो भनेको बुबाको घर थियो। यद्यपि संसारमा उसले क्षणिक सुख शान्ति मिलेको थियो, आनन्द मिलेको थियो, मोज मस्तीमा उसले समय बितायो, तर अन्त उसलाई चाहिएको भनेको बुबाको घर थियो, किनकि ऊ बुबाको घरमा रहनलाई बनाइएको थियो। उसलाई लागेको थियो कि म बुबाको घर बाहिर पो खुसी हुन्छु, म त्यहाँ मेरो जीवन छ, तर होइन, बुबाको घरबाट टाढा गएर उसले त्यहाँ दुःख मात्रै पायो। ऊ धेरै टाढा छँदै बाबुले उसलाई देखियो र दयाले भरिएर दौडिँदै गए अनि बाबुले उसलाई अङ्गालो हालेर मुहाई खाए। छोराले घुँडा टेकेर बिन्ती गरे, बुबा मैले पाप गरेँ, म छोरो भनिने लायकको छैन, योग्यको छैन। तर बाबुले आफ्ना नोकरहरूलाई गरायो भने झट्टै सबैभन्दा राम्रो लुगा ल्याएर यसलाई पहिराइदियो, हातमा औँठी र खुट्टामा जुत्ता लगाइदियो, आज ठुलो भोज गरौँ, उत्सव मनाऊ, किनभने यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, अहिले पाइएको छ। अनि तिनीहरू ठुलो आनन्द मनाउन लागे। त्यो वाज बिग पार्टी, होइन र? फेरि हाम्रो आत्मिक अवस्था वास्तवमै ठ्याक्कै यस्तै थियो। हामी सबैले आफ्नो घर छोडेका छौँ, हामी सबैले हाम्रा स्वर्गीय पिता घर त्यागेका छौँ। वास्तवमा हामी त त्यो घरभन्दा बाहिर पो जन्मिएका छौँ। आदम र हव्वाको कथा केवल एउटा दम्पतिको कथा मात्र होइन, यो त सम्पूर्ण मानव जातिको साझा कमन स्टोरी हो, कथा हो। जब आदम र हव्वा अदनको बगैँचाबाट बाहिरिए, हामी पनि उनीहरूसँगै बाहिरियौँ। हामीले आफ्नो घर गुमायौँ त्यतिखेर, जतिखेर आदम र हव्वाले पाप गरे। अनि मानव जाति, आज मानव जाति परमेश्वरको त्यो सुन्दर उपस्थितिमा अथवा अदनभित्र छैन कोही पनि। बरु हामी सबै अदनको बगैँचा बाहिर पूर्वपट्टि पूर्वतिर भौतारिरहेका छौँ। अनि बाइबलमा यो पूर्व भन्ने शब्दलाई ध्यान दिनुहोस्, जुन यो पवित्र वासस्थानमा पनि छ पूर्व शब्द, अहिले त्यहाँ म जोडेर देखाउँछु तपाईँलाई। यो बाइबलमा भएको पूर्व भन्ने शब्दलाई ध्यान दिनुहोस्, यो केवल एउटा दिशा मात्र होइन, इट्स नट जस्ट अबाउट अ डाइरेक्सन, होइन। जब जब मानिस परमेश्वरको विरुद्धमा जान्छ, ऊ पूर्वतर्फ लाग्छ। पूर्वले वास्तवमा मानिस परमेश्वरबाट टाढिएको अवस्थालाई जनाउँदछ। आदम र हव्वाले पाप गरेपछि परमेश्वरले के गर्नुभयो याद गर्नुहोस् त, उहाँले आदम र हव्वालाई त्यो सुन्दर बगैँचाबाट निकालिदिनु भयो। अनि उत्पत्ति 3:24 यस्तो लेखेको छ, यसरी उहाँले मानिसहरूलाई धपाउनु भयो र जीवनतर्फको जीवनको रुखतर्फ जाने बाटो पहरा गर्नलाई अदनको बगैँचाको पूर्वपट्टि गरुबरु र चारैतिर घुमिरहने ज्वालामय तर्फ राखिदिनु भयो। अब फेरि याद गर्नुहोस्, कृपा आसनमा त्यहाँ करुबहरू छ। अनि आदम र हव्वा अदनको बगैँचाबाट पूर्वतर्फ धपाइए, यसको अर्थ पूर्वको अर्थ बुझ्नुहुँदैछ। अनि जब कैनले आफ्नो भाइको हत्या गरे तब त्यसपछि अद कैन कतातर्फ लागे? परमेश्वरको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे। उत्पत्ति 4:16। अनि बाबेलको धरहरा बनाउनेहरू पनि पूर्वतिर लागेका थिए। उत्पत्ति 11 भन्दछ, मानिसहरू पूर्वतिर जाँदै गर्दा सिनार देशमा एउटा मैदान भेटाएर त्यहीँ बसोबास गरे अनि त्यहीँ बाबेलको धरहरा उनीहरूले निर्माण गरे। त्यसैले पूर्व भनेको परमेश्वरको उपस्थितिबाट टाढा आत्मिक रूपमा घरविहीन भएको अवस्था हो। तर प्रियहरू, यहाँ एउटा उद्वेगको अचम्मको खुसीको सुसमाचार छ कि पवित्र वासस्थानको प्रवेशद्वार पनि ठ्याक्कै पूर्वतिर नै फर्केको थियो। याद गर्नुभयो, यो पवित्र वासस्थानको, यो परमेश्वरको घरको ढोका, मुख्य ढोका कतातिर फर्केको थियो? पूर्वतिर फर्केको थियो। प्रस्थान यही 27:13-15 हेर्नुहोस् न, 27:13-15। चोकको सूर्योदय हुने वा पूर्वतिरको चौडाइ देख्नुभयो, पूर्वतिर चौडाइ 50 हातको होस्, मूल ढोका भन्ने शब्द देख्नुभयो, मूल ढोकाको एकतर्फको निम्ति 15 हातका पर्दाहरू हुन्, तिनका खम्बाहरू 3 र आधारहरू पनि 3 हुन्, अर्को तर्फको निम्ति 15 हातका पर्दाहरू हुन्, तिनका खम्बाहरू 3 र आधारहरू पनि 3 हुन्। सो यहाँ चोकको सूर्योदय हुने वा पूर्वतिरको चौडाइ 50 हातको होस्, अनि त्यो पूर्वतिर मुख्य ढोका मूल ढोका छ, अनि त्यो मूल ढोका साइड साइडमा 15 हातको पर्दाहरू बनाएको कुराहरू देख्नु सक्नुहुन्छ तपाईँ। यो कुनै संयोग थिएन, यो डिटेल्स जुन यहाँनिर छ यो को इन्सिडेन्स होइन। यो पवित्र वासस्थानको ढोका पूर्वतर्फ हुनुको अर्थ मानव परमेश्वरले पूर्वतर्फ धपाइएका आफ्ना घरविहीन जनलाई फेरि घर फर्कन निम्तो दिइराख्नु भएको थियो। त्यो ढोका खुला हुनुको अर्थ त्यही भइरहेको छ यहाँनिर। तर जब कोही मानिस पूर्वको त्यो ढोकाबाट पवित्र वासस्थान को त्यो चोकभित्र पस्थ्यो, तब सबैभन्दा पहिले उसको आँखा केमा पर्थ्यो? यो पवित्र वासस्थानको चोकहरू आँगन हुँदै भित्र पस्ने बित्तिकै, ढोकाबाट भित्र छिर्ने बित्तिकै सबभन्दा सुरुमा उसको आँखा केमा पर्थ्यो? वेदीमा। बुझ्नुभयो, वेदी सुरुमै, वेदी छ त्यहाँनिर यो परमेश्वर घरमा, सुरुमै ढोकाबाट छिर्ने बित्तिकै के छ? वेदी छ। अनि त्यो वेदीमा के हुन्थ्यो? त्यहाँ पापको प्रायश्चितको लागि निर्दोष पशुहरूको बलिदान चढाइन्थ्यो। अनि त्यो रगत, त्यो रगतको वेदी, त्यो अथवा रक्ताम्य वेदी, त्यो ब्लडी अल्टर पार नगरी पुजारी समेत पनि पवित्र स्थानमा प्रवेश गर्न सक्दैन थियो। जहाँ परमेश्वर उपस्थित हुन्छ, जहाँ टेबलमा बसेर परमेश्वर खाना पाइन्छ, त्यहाँ पुग्नको निम्ति त्यो बलिको वेदी भएर जानु पर्थ्यो। अनि वेदीमा बलि चढाइसकेपछि मात्र पुजारी पवित्र स्थानमा पर्न सक्थ्यो। यसको आत्मिक अर्थ यही हो प्रियहरू, घर फर्कने बाटो अब बलिदानको बाटो, घर फर्कने बाटो बलिदानको बाटो। परमेश्वर बस्नुहुने पवित्र स्थानमा प्रवेश गर्न त्यो वेदी पार गर्नै पर्थ्यो, वेदी भएरै जानु पर्थ्यो। त्यहाँ अर्को कुनै विकल्प बाटो थिएन। परमेश्वरको सम्बन्ध पुनस्थापित हुने, बुबाको घर फर्किने, अदनमा फेरि फर्किने एकमात्र मार्ग पापको प्रायश्चितको मार्ग, प्रायश्चितको मार्ग। अन्तत पवित्र वासस्थानको त्यो पूर्वी प्रवेशद्वार र रगतमा लतपतिएको वेदीले ख्रिस्टको क्रुसतर्फ सङ्केत गर्दछ। पवित्र वासस्थान त एउटा केवल छाया मात्र थियो, हिब्रूको पुस्तकले हामी भन्दछ स्वर्गीय वास्तविकताको एउटा प्रतिरूप मात्र थियो, यसले साँचो स्वर्गीय वास्तविकतातर्फ सङ्केत गरिरहेको थियो। जहाँ हाम्रा महान प्रधान पुजारी येशू ख्रीष्ट प्रवेश गर्नुभयो, उहाँ हाम्रो निम्ति परमेश्वरको उपस्थितिमा उपस्थित हुनुभयो र पापको लागि एकैचोटि सधैँको लागि आफूलाई बलिदानको रूपमा अर्पण गर्नुभयो। हिब्रू 9:24 पददेखि उता यसो लेखिएको छ, ख्रीष्ट हातले बनाएको पवित्र स्थानभित्र प्रवेश गर्नु भएन। अर्थात् ख्रीष्ट यो प्रस्थानको पुस्तकमा पाइने पवित्र स्थानभित्र प्रवेश गर्नु भएन, जो चाहिँ साँचो पवित्र स्थानको नक्कल मात्र थियो। यो पवित्र स्थान जुन कुरा भइरहेको छ, यो घर, यो नक्कल मात्र थियो, फोटो कपी मात्र थियो, यो छाया मात्र थियो। तर ख्रीष्ट उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो, जहाँ परमेश्वर बास गर्नुहुन्छ, र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ। येशू आफैले बारम्बार बलि चढाउन स्वयं पस्नुभएको होइन, जसरी प्रधान पुजारी सालिन्दा हरेक वर्ष आफ्नै रगत होइन तर अर्काको रगत लिएर महापवित्र स्थानभित्र प्रवेश गर्ने गर्दछन्। नत्र त संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दुःख भोग्नुपर्ने थियो, तर यस युगको अन्त्यमा आफ्नै बलिदानद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकैपल्ट महापवित्र स्थानमा प्रवेश गरिसक्नु भएको छ। परमेश्वरको एकमात्र पुत्र येशू ख्रीष्ट आफ्नो पिताको त्यो महिमामय घर छोडेर हामी घरविहीन पापीहरूको निम्ति यस संसारमा आउनुभयो र हाम्रो बिचमा बास गर्नुभयो। The word became flesh and he dwelt among us. He pitched his tent among us. He tabernacled among us. हाम्रो बिचमा बास गर्नुभयो। हामी जिउन नसकेको त्यो पूर्ण र सिद्ध जीवन उहाँले जिउनुभयो, ख्रीष्टले जिउनुभयो। त्यसपछि उहाँ हाम्रो पापहरूको निम्ति एकैचोटि र सधैँको लागि त्यो पर्याप्त प्रायश्चितको बलिदान भन्न कलवरी क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो र तेस्रो दिनमा मृत्युलाई जितेर फेरि जीवित हुनुभयो। फेरि मसाको त्यो पवित्र वासस्थान त केवल एउटा अस्थायी पाल अथवा वासस्थान मात्र थियो। पछि त्यसको ठाउँमा राजा सोलोमनले भव्य मन्दिर निर्माण गरे र त्यसको भित्री बनावट र आत्मिक सबै संरचना उस्तै थियो। त्यहाँ पवित्र स्थान थियो, महापवित्र स्थान थियो, त्यहाँ पनि दुईवटा रुमलाई कोठालाई अलग गर्ने एउटा मोटो पर्दा थियो सोलोमनले बनाएको मन्दिरमा पनि, किनकि यो मन्दिरको थालनी थियो। अनि फेरि क्रुसमा, येशू ख्रीष्टको क्रुसमा जब उहाँको मृत्यु भयो, मन्दिरको पर्दा के भयो तपाईँलाई थाहा छ? येशू ख्रीष्टले आफ्नो प्राण त्याग्ने बित्तिकै मन्दिरको त्यो पर्दा माथिदेखि तलसम्म दुई टुक्रा भएर च्यातियो। त्यसको अर्थ के हो? यसको अर्थ यो थियो कि ख्रीष्टको बलिदानद्वारा परमेश्वर र पापी मानिस जाति बीचको युगौँदेखिको त्यो अवरोध अब सधैँको लागि हटाइएको छ। हिब्रू 10:10 भन्छ, त्यो पर्दा अर्थात् ख्रीष्टको शरीर त मार्ग भएर अब हामी उहाँको रगतद्वारा पर महापवित्र स्थानमा पूर्ण भरोसा र निर्धक्कताका साथ प्रवेश गर्न सक्छौँ। आज घर फर्किने बाटो खुलिसकेको छ। येशू ख्रीष्टद्वारा हामी फेरि परमेश्वरको जिउँदो उपस्थितिमा उहाँको घरमा फर्किन सक्छौँ। पवित्र स्थानको त्यो पूर्वी ढोका सधैँ खुला रहनुको कारण यो थियो कि मानव परमेश्वर आज पनि पूर्वतर्फ भौतारिरहेका आफ्ना सबै जनहरूलाई प्रेमले बोलाइराख्नु भएको छ, कम होम, घर फर्क, घर आओ, आइएम वेटिङ फर यु, म तिमीलाई पर्खिरहेको छु, घर फर्क। अब पवित्र स्थानमा प्रयोग भएको सबै सामग्रीहरू अर्थ लाग्छ, अब चाहिँ सबै कुराहरू यति बुझेपछि अब सबै कुरा बुझिन्छ। याद गर्नुहोस् त, त्यो पवित्र वासस्थानमा सामाधानहरू दियाहरू थिए, त्यो दियाहरू साँझदेखि बिहानसम्म निरन्तर बालिराख्नु पर्थ्यो। तर किन, एकछिन विचार गर्नुहोस् त, किन? सामान्यतया घरमा यदि कोही छैन भने बत्ती निप्छ, अथवा मान्छे सुतिसकेपछि बत्ती निप्छ। तर बत्ती बलिरहेको छ भने त्यसले यही देखाउँछ कि घरमा कोही मान्छे अझै छ। परमेश्वरको भवनमा त्यो बत्ती सधैँ बलिरहन्थ्यो, परमेश्वरको घरमा बत्ती बलिरहन्थ्यो, किनकि परमेश्वर त्यहाँ सधैँ हुनुहुन्छ र आफ्ना मानिसहरूलाई स्वागत गर्न तयार हुनुहुन्छ। जस्तै हराएको छोराको दृष्टान्तमा हामी देख्दछौँ, बुबा उसको घरमा सायद बत्ती मर्या थिएन, उसले आफ्नो छोरालाई पर्खिरहेको थियो। अनि त्यहाँ उपस्थित रोटी भएको टेबल पनि याद गर्नुहोस् न, त्यो टेबल छ, त्यो रोटीले इस्रायलीहरूलाई मरुभूमिमा परमेश्वरले जुटाउनु भएको होइन उहाँको प्रावधानको बारेमा सम्झना गराउँथ्यो। परमेश्वरले मन्ना जुटाउनु भएको थियो, पानी जुटाउनु भएको, तपाईँलाई थाहा छ। तर त्यो 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 रोटीले त्योभन्दा पनि महान प्रबन्धतर्फ ओलाउँथ्यो, महान प्रबन्धतर्फ, स्वर्गबाट ओर्लेर आउनुभएको साँचो रोटी अर्थात् येशु ख्रिस्टतर्फ, जसले मात्र हाम्रो भोको प्राणलाई तृप्त पार्न सक्नुहुन्छ र जीवन दिन सक्नुहुन्छ। त्यसकारण बलिदानको वेदी पार गरेपछि मात्र तपाईँ त्यो रोटीको टेबलसम्म पुग्न सक्नुहुन्थ्यो। यसको अर्थ परमेश्वरसँग सङ्गति, प्रायश्चित अथवा पापको क्षमा पछि मात्र सम्भव छ। त्यो टेबलमा पुग्नलाई वेदी भएर जानै पर्थ्यो, परमेश्वरसँगको सङ्गति क्रुसले मात्र सम्भव भएको छ। त्यो टेबलले हामीलाई सम्झाउँछ कि परमेश्वरको घरमा उहाँसँग एकदम मधुर सम्बन्ध र सङ्गति केवल ख्रिस्टको त्यो बलिदानले गर्दा मात्र सम्भव भएको, जसले हाम्रा सबै पापहरू धोइदियो। अब करारको सन्दुकको बारेमा सोच्नुहोस्। अब करारको सन्दुक, त्यो सन्दुकभित्र व्यवस्थाको दुई पार्टीहरू थिए। त्यो करार जो परमेश्वरले आफ्नो मानिसहरूसँग बाँध्नु भएको थियो, त्यो व्यवस्थाले इस्रायललाई सम्झाउँथ्यो कि आज्ञाकारिताले आशिष ल्याउँछ, तर अनज्ञाकारिताले करारका सरपहरू निम्त्याउँछ। फेरि याद गर्नुहोस्, व्यवस्थाले इस्रायललाई बारम्बार यही कुरा याद दिलाइरहँदथ्यो कि आज्ञाकारिताले आशिष ल्याउँछ, अनज्ञाकारिताले श्राप ल्याउँछ। जब तपाईँ इस्रायलको इतिहास हेर्नुहुन्छ, तपाईँ के देख्नुहुन्छ? आज्ञाकारिता कि अनज्ञाकारिता? त्यहाँ अनज्ञाकारिता नै बढी देख्छौँ हामी, आज्ञाकारिताभन्दा अनज्ञाकारिता नै बढी देख्छौँ। इस्रायलको इतिहासमा हामी अनज्ञाकारिता बढी देख्छौँ। र तिनीहरूले आफ्नो कर्मअनुसार फल पाएका भए तिनीहरूले केवल करारको मात्र श्राप पाउने थिए। त्यस कारण प्रिय, जब तपाईँ व्यवस्था 28 अध्याय जस्तो खण्डलाई पढ्नुहुन्छ, जहाँ आशिष आज्ञाकारिताको निम्ति आशिष पछि आशिष प्रतिज्ञा गरेको छ, जब तपाईँ व्यवस्था जस्तो खण्डलाई, व्यवस्था 28 अध्यायलाई पढ्नुहुन्छ, तपाईँ यसलाई परमेश्वर तपाईँलाई धनी बनाउने, ऋण मुक्त राख्ने, कष्टलाई जीवन दिउने प्रतीक्षा अथवा प्रतिज्ञा गर्नुभएको भन्ने नसम्झनुहोस्। करारका ती आशिषहरू शर्त सहितका आशिषहरू थिए। त्यो पढ्ने बित्तिकै परमेश्वरको वचनमा त्यहाँ यस्तो आगे गरेको छ, अब यो सबै मेरो हो, म ऋण लिने होइन ऋण दिने हुनेछु, मेरो सम्पत्ति प्रशस्त हुनेछ, म मेरो जीवनमा फलिफाप हुनेछ, आमेन हालेलुया भन्न पहिले त्यहाँनिर शर्तलाई याद गर्नुहोस् कि त्यो चाहिँ आज्ञाकारीहरूको निम्ति हो। त्यो परमेश्वरको व्यवस्थाप्रति पूर्ण आज्ञाकारिताको आधारमा मात्र प्रतिज्ञा गरेका थिए। तर समस्या कहाँ छ भने कसैले पनि त्यो व्यवस्थालाई पालना गरेकै छैन, कसैले पनि सकेको छैन, आदमले पनि सकेन, इस्रायलले कसैले पनि सकेन, न हामीले सकेको छ, कसैले पनि त्यस व्यवस्थालाई पूर्ण पालना गर्न सकेको छैन। इस्रायलको इतिहास भनेकै निरन्तरताको त्यो अनज्ञाकारिताको कथा हो, जसले सम्पूर्ण मानिस जातिको वास्तविक अवस्थालाई ऐना जस्तो छर्लङ्ग पारिदिन्छ। हामीले पनि पाप गरेका छौँ र परमेश्वरको महिमासँग पुग्न हामी चुकेका छौँ, त्यसैले आशिष पाउनुको सट्टा वास्तवमा हामी सबैले परमेश्वरको न्याय अथवा श्राप पाउनुपर्ने। त्यसैले आज्ञाकारिता बापत पाइने आशिषको प्रतिज्ञाले वास्तवमा पूर्ण रूपमा आज्ञाकारी हुन नसक्ने हाम्रो असमर्थतालाई उदाङ्ग पारिदिनुपर्छ। हामी सक्दैनौँ, आशिष त छ त्यहाँ, तर हामी त्यसको योग्यका छैनौँ, किनकि हामीले परमेश्वरको वचन उल्लङ्घन गरेका छौँ, हामी विद्रोहमा जिएका छौँ। अनि वास्तवमा यसले हामीलाई आफ्नै बल र प्रयासमा भर पर्नको साटो बरु हामीलाई निराश बनाउनुपर्छ र हामीले ख्रिसतर्फ फर्काउनुपर्छ, किनकि ख्रिसले मात्र हाम्रो तर्फबाट व्यवस्थालाई पूर्ण रूपमा उहाँले पालना गरिदिनु भएको छ, अनि ख्रिस मात्र व्यवस्था 28 प्रमिस गरेको प्रत्यय गरेको आशिषको योग्य हुनुहुन्छ, हामी कोही पनि छैनौँ। अनि परमेश्वरको प्रशंसा होस्, किनकि त्यस पवित्र वासस्थानभित्र केवल करारको सन्दुक मात्र थिएन, त्यसको ठिक माथि कृपा आसन पनि थियो। याद गर्नुहोस्, करारको सन्दुक मात्र थिएन, त्यहाँ केवल ल व्यवस्था मात्र थिएन, तर व्यवस्थालाई माथि कृपाले ढाकेको थियो। इस्रायललाई दोषी ठहराउने त्यस व्यवस्थामाथि ठिक माथि नै परमेश्वरको कृपा अनुग्रह भेटिन्थ्यो। त्यसैले इस्रायलीहरू परमेश्वरको दण्ड र न्यायको योग्य भए पनि उनीहरूले कृपा पाए, कृपा पाए। के हामी यीशु ख्रीष्टको क्रुसमा पनि यही कुरा देख्दैनौँ र? यीशु ख्रीष्टको क्रुसमा पनि केही हामी यही कुरा देख्दैनौँ? त्यहाँ परमेश्वरको न्याय र परमेश्वरको कृपा एकसाथ भेटिन्छन्। क्रुसमा येशूले हामीले पाउनुपर्ने परमेश्वरको क्रोध आफै माथि लिनुभयो, ताकि हामीले कहिल्यै योग्य नभएको परमेश्वरको कृपा पाउन सकौँ। ख्रीष्टले हाम्रो साटामा परमेश्वरको न्याय सहनुभयो, ताकि हामीले क्षमा पाऊँ, पितासँग मेलमिलाप पाऊँ र उहाँको घरमा हामी स्वागत गरियौँ। यदि प्रियहरू तपाईँ आज यहाँ अझै पनि घर फर्किन बाँकी रहेकाहरूमध्ये हुनुहुन्छ भने, यदि तपाईँ अझै घर फर्किनु भएको छैन, परमेश्वर घर फर्किनु भएको छैन भने आजै फर्कनुहोस्, आजै आउनुहोस्, ख्रिस्टको क्रुसको बाटो हुँदै परमेश्वरसँगको सम्बन्धमा पुनर्स्थापित हुनुहोस्। अनि आज परमेश्वरलाई कुनै वासस्थान मन्दिर पहाडमा वा समुद्रमा भेटिँदैन, यदि तपाईँ परमेश्वरलाई भेट्न चाहनुहुन्छ भने ख्रिस्ट कहाँ आउनुहोस्, किनकि ख्रिस्ट नै परमेश्वरको साँचो वासस्थान हुनुहुन्छ। उहाँ नै त्यो अनन्त वचन हुनुहुन्छ जो देहधारण हुनुभयो, शरीर धारण गर्नुभयो र हामीमा बास गर्नुभयो। उहाँ तपाईँलाई खोज्न, उद्धार गर्न र घर फर्काएर लैजान आउनुभयो। त्यसैले मित्र, घर फर्कनुहोस्, आजै फर्कनुहोस्। आफू योग्य भएपछि मात्र घर फर्कनुहोस् भने नफर्कनुहोस्। घर फर्कन तपाईँले आफ्नो योग्यता कमाइराख्नु पर्दैन, आफूमाथि तपाईँले घर फर्किन अघि आफूलाई शुद्ध पारिराख्नु पर्दैन, कुनै बलिदान चढाइराख्नु पर्दैन, कुनै तीर्थयात्रा गरिरहनु पर्दैन, उपवास वा दानले पनि तपाईँलाई घर फर्किन योग्य बनाउँदैन। तपाईँले गर्नुपर्ने एउटै कुरा हो, तपाईँ केवल फर्किनुहोस्। तब केवल फर्किनुहोस्, उडन्तै पुत्र जस्तै, हराएको छोरा जस्तै तपाईँ आफूलाई पिताको कृपामा सुम्पिदिनुहोस्। उहाँले तपाईँलाई कहिले अस्वीकार गर्नुहुने छैन। तपाईँको पापहरू धेरै होलान्, तर उहाँको अनुग्रह त्योभन्दा कता हो कता महान छ। अनि यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने एक अर्थमा तपाईँ अहिले नै आफ्नो घरमा हुनुहुन्छ, तर हाम्रो अन्तिम घर पुग्न भने अझै बाँकी नै छ। अलरेडी बट नट येट, यो दुईवटा समयको चपेटामा हामी जिरहेको छौँ। हामी ख्रिस्टमा हुनेहरू परमेश्वरको घरमा छौँ, एक अर्थमा, आत्मिक अर्थमा, तर हामी उहाँको घरमा अझै पुग्न बाँकी छौँ। ख्रिस्टको क्रुसद्वारा हामी परमेश्वरसँग मिलापमा आइसकेका छौँ र आत्मिक रूपमा अहिले हामी उहाँको सुरक्षित घरमा छौँ, तर भौतिक रूपमा हामी अझै अन्तिम र वास्तविक घरमा पुगिसकेका छैनौँ। हामी यस संसारमा अझै पनि तीर्थयात्री र परदेशी जस्तै छौँ, जो आफ्नो साँचो स्वर्गीय देशतर्फ, घरतर्फ निरन्तर यात्रा गरिरहेका छन्। त प्रियहरू, त्यो दिन चाँडै आउँदैछ, ख्रिस्ट फेरि फर्की आउनुहुनेछ। उहाँले आफ्नै हातले हाम्रो लागि तयार पार्नुभएको त्यो अनन्तको पिताको घरमा हामीलाई डोर्याउनुहुनेछ, जहाँ हामी सधैँभरि युगानुयुग परमेश्वरको प्रत्यक्ष उपस्थितिमा जीवन बिताउनेछौँ। त्यस दिन हाम्रो हृदयका सबै आत्मिक चाहनाहरू, अल लङ्गिङ्स अफ आवर हार्ट्स, पूर्ण रूपमा तृप्त हुनेछन् र अन्तत हामी साँच्चै आफ्नो घर पुग्नेछौँ। वी विल बी फाइनली होम एक दिन। यसोले युना 14:2 र 3 पद आफ्नो चेलाहरूलाई र उहाँका सबै जनहरूलाई यो प्रतिज्ञा गर्नुभयो, मेरो पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए कि म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु, अनि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजान्छु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय, यो केवल दिमागले बुझ्न सक्ने बुझ्ने कुनै सिद्धान्त मात्र होइन, यो त हाम्रो जीवन नै आमूल परिवर्तन गरिदिने एउटा सत्यता हो। हाम्रो जीवनलाई हामी कसरी जिउँछौँ र हाम्रो जीवनमा हामी कष्टहरूलाई कसरी सामना गर्छौँ भन्ने कुरालाई नै हाम्रो स्वर्गमा घर छ भन्ने कुराले आकार दिन्छ। अनि दुईवटा एप्लिकेसन हेरेर हामी वचन अन्त गर्नेछौँ। यो सत्यताले हाम्रो जीवनलाई नै यसले उलटपुलट पारिदिन्छ। यसको अर्थ, यदि यस पृथ्वीमा तपाईँको आफ्नै घर छ भने परमप्रभु प्रशंसा होस्, तर यसरी जिउनुहोस् कि मानौ तपाईँको यहाँ कुनै घर नै छैन, तपाईँ घर आउनै बाँकी छ। मान्छेले हेरोस् कि घर भए पनि यो मान्छे आफ्नो घर नभए जस्तो, कतै उसको घर कहाँ अझै कतै छ जस्तो गरेर जिइरहेको छ भनेर भन्न सकोस्। आफ्नो घरलाई मूर्ति नबनाउनुहोस्, यसको अर्थ आफ्नो घरलाई आइडल नबनाउनुहोस्, आफ्नो पहिचानलाई घरसँग नजोड्नुहोस्, यसको लागि मात्र नजिउनुहोस्, यसमा घमण्ड नगर्नुहोस् यदि तपाईँसँग घर छ भने, किनकि तपाईँ आफ्नो संसार सांसारिक घरभन्दा पनि पर एउटा उत्तम र एउटा उद्वेगको घरको प्रतीक्षा गरिरहनु भएको छ। यसको सट्टा आफ्नो घरलाई परमेश्वरको महिमाको लागि प्रयोग गर्नुहोस्, अरूको निम्ति आफ्नो घरको ढोका खुला राख्नुहोस्, अतिथि सत्कारको अभ्यास गर्नुहोस् र मानिसहरूलाई आफ्नो घरमा निम्तो दिनुहोस्, बोलाउनुहोस्, सेवा गर्नुहोस्, किनकि तपाईँ यो घरको लागि होइन त्यो घरको लागि जिउनुहुन्छ। यदि तपाईँसँग घर छैन भने पनि यसरी जिउनुहोस् कि तपाईँसँग पहिले एउटा घर छ, भव्य घर, विशाल घर छ। तपाईँ सानो कोठामा बस्नुहुन्छ, उहाँ तपाईँको कहिले घर नहोला, तपाईँले घर बनाउन नसक्नुहोला, तर आफूलाई नधिकार्नुहोस्, आफूलाई त्यो हिंताबोध महसुस नगर्नुहोस्। जीवनमा केही गर्न सकिएन वा म मेरो जीवनको त कुनै मूल्य नै छैन किनकि एउटा घर त बनाउन सकिनँ, त्यो कुराहरू गर्न छोडिदिनुहोस्। सायद तपाईँले तपाईँको आमा बुबाले देख्नुभएको त्यो सपना घर कहिले बनाउनु सक्नुहुन्न होला। यदि हामी नेपालीको सपनै दिउँ आमा बाबुलाई एउटा घर त बनाइदिउँ, ठिकै छ, नसके पनि केही छैन, तर एउटा घर बनाउने धुनमा आफ्नो विश्वास, चर्चप्रतिको प्रतिबद्धता, आफ्नो परिवारसँग कहिले सम्झौता नगर्नुहोस्, कहिले सम्झौता नगर्नुहोस्, किनकि स्वर्गमा हाम्रो उत्तम घर छ, हाम्रो स्वर्गमा उत्तम घर छ। त्यसले वास्तवमा घरलाई मूर्ति बनाउने परीक्षण पनि जोगाउँछ, र घर नहुँदाखेरि जीवनै केही छैन भनेर त्यो आफ्नो जीवनलाई तुच्छ ठान्ने परीक्षण पनि जोगाउँछ। प्रियहरू, तपाईँको जीवनको अन्तिम मूल्य यहाँ घर छ कि छैन भन्ने कुराले होइन, तर त्यहाँ परमेश्वर घरमा तपाईँको स्थान छ कि छैन भन्ने कुरा निर्धारण गर्छ। प्रिय, स्वर्गमा तपाईँ घर छ भन्ने यो अकाट्य यथार्थले तपाईँलाई आफ्नो सांसारिक घरलाई मूर्ति बनाउनबाट मात्र जोगाउँदैन, तर अरूहरूबाट स्वीकृति खोज्ने, प्रेम खोज्ने, प्रशंसा कमाउनका लागि गरिने त्यो थकाउने दौडधुपबाट पनि स्वतन्त्र गराउँछ। तपाईँलाई तपाईँका स्वर्गीय पिताले तपाईँलाई पहिले स्वीकार गरिसक्नु भएको छ, आफ्नो घरमा तपाईँ वेलकम हुनुहुन्छ, उहाँको घरमा उहाँले तपाईँलाई प्रेम गर्नुभएको छ, आफ्नो घरमा स्वागत गर्नुभएको छ, त्यसकारण अब तपाईँले अरू मानिसहरूको नजरमा असल बन्नको लागि वा तिनीहरूको स्वीकृति र प्रेम कमाउनको लागि आफ्नो जीवन बर्बाद गरिरहनु पर्दैन। तपाईँ सोसियल मिडियाको लाइक्स एन्ड त्यसको कमेन्ट्सको लागि तपाईँ जिउनु पर्दैन, अब यु डोन्ट ह्याभ टु बी भाइरल यु नो टु मेक यु लाइफ मिनिङफुल, किनकि ख्रिस्टमा तपाईँको लाइफ अलरेडी मिनिङफुल छ, ख्रिस्टमा तपाईँले सबै कुरा पाइसक्नु भएको छ। परमेश्वर हामीसँग घरजम गरिसक्नु भएको छ। अब अरूले तपाईँको बारेमा के सोच्छन् भन्ने कुराले तपाईँलाई नियन्त्रण गर्नु पर्दैन, अरूले के सोच्छ मेरो बारेमा, के भन्ला समाजले, तपाईँको पहिचान मानिसहरूले अरूहरूले के भन्छन् भन्ने कुराले होइन, तर परमेश्वरले तपाईँले आफ्नो परिवारमा स्वागत गर्नुभएको सत्यतामा आधारित छ। तपाईँको पहिचान ख्रिस्टमा लुकेको छ, तपाईँ स्वीकार गरिनुभएको छ, तपाईँ प्रेम गरिनुभएको छ, तपाईँ उहाँका हुनुहुन्छ। त्यसकारण अब तपाईँ मानिसहरूले खुसी पार्न, तिनीहरूको प्रशंसा पाउनको लागि होइन, तर परमेश्वरको प्रसन्नताको निम्ति, उहाँको खुसीको निम्ति, उहाँको स्वीकृतिको लागि जिउनुहोस्, पूर्ण रूपमा स्वतन्त्र भएर जिउनुहोस्। र स्वर्गमा घर छ भन्ने कुराले तपाईँ कष्टमा हुनेहरूलाई पनि यसले सान्त्वना दिन्छ। तपाईँ कष्ट भएर गइरहनु भएको छ भने प्रियहरू, तपाईँ दुःख कष्टमा हुनुहुन्छ भने, यदि तपाईँको विवाह सङ्घर्षमा छ, तपाईँको शरीर यदि थकित छ, तपाईँ पीडामा हुनुहुन्छ, शोकमा तपाईँ रात दिन बिताइरहनु भएको छ भने ढाडस गर्नुहोस्, किनकि यसले तपाईँको लागि एउटा यस्तो घर तयार गर्नुभएको छ जहाँ दुःख कष्ट कहिल्यै प्रवेश गर्न पाउने छैन। जीवनका आधी बेरीले तपाईँलाई हल्लाउँदा ढाडस गर्नुहोस्, पीडाले दुखाइले रातभरि सुत्न नसक्दा ढाडस गर्नुहोस्, भोलि के हुने भन्ने डर लाग्दा ढाडाउनुहोस्, डाक्टरको रिपोर्टले तपाईँले सोचे जस्तो नआउँदाखेरि ढाडस गर्नुहोस्, एक्लोपन चिन्ता वा निराशाले तपाईँलाई घेर्दा ढाडस गर्नुहोस्। यदि तपाईँले आफ्नो सम्पूर्ण जीवन अविवाहित वा सन्तान बिहीन भएर बिताउनु पर्यो भने पनि ढाडस गर्नुहोस्। यी दुःखहरू केही समयको लागि मात्र हुन्, यी कष्टहरू क्षणिक छन्, यी दुःख कष्टहरू केही समयको लागि मात्र हुने, यी बिहानको तुवाला जस्तो हुन्, तिनीहरूले हामीलाई निरन्तर यो कुराको स्मरण गर्न आउँदछ कि यो संसार हाम्रो स्थायी घर होइन, बल्कि एउटा अस्थायी डेरा मात्र हो, डेरा मात्र हो। यसलाई हामीलाई अस्थायी कुरामा होइन, परमेश्वरले हाम्रो लागि तयार गर्नुभएको अनन्त घरमा आशा राख्न सिकाउँछ। त्यसैले आँखा, आफ्नो आँखाहरू माथितिर माथितिर लौठाउनुहोस्। अनन्तता नजिकिँदैछ, यसो तपाईँको लागि फेरि आउँदै हुनुहुन्छ र उहाँले तपाईँलाई उहाँले तयार पार्नुभएको घरमा लानुहुनेछ। त्यहाँ तपाईँको दुःख महिमामा परिणत हुनेछ, तपाईँको आँसुहरू अनन्त आनन्दमा बद्लिनेछन्। त्यहाँ अब न रोदन हुनेछ, न शोक, न रुवा, न पीडा, त्यहाँ अब रोग हुने छैन, त्यहाँ क्यान्सर हुने छैन, बाँझोपनको पीडा हुने छैन, त्यहाँ मृत्यु हुने छैन। यस पति संसारमा भएको सबै पुराना कुराहरू बिति जानेछन् र हामी परमेश्वर तयार पार्नुभएको त्यस महिमामय घरमा उहाँको उपस्थितिमा रमाउँदै अनन्त अनन्तसम्म बास गर्नेछौँ। प्रकाश 21 अध्यायमा यो हुनाले हामीलाई त्यही घरको दर्शनको बारेमा यसरी बताउँदछन्। प्रकाश 21 अध्यायमा, तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएका थिए, समुद्र त अब छँदै थिएन। अनि मैले परमेश्वरबाट दुल्हाको निम्ति दुलै जस्तै गरी सिँगारेर तयार पारिरहेको अर्थात् पवित्र सहर नयाँ यरुसलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भए तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीडा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। फेरि हामी लगभग घर पुग्न लागेका छौँ अनि प्रत्येक विश्वासीले अरू सबै कुराभन्दा बढी उत्सुकताका साथ प्रतीक्षा गर्नुपर्ने एउटै कुरा छ, हाम्रो पिता घरमा यीशुसँगको भोजन। हामी एक दिन ख्रिस्टसँगै पिता घरमा त्यो भोज गर्नेछौँ। त्यो पवित्र वासस्थान भएको त्यो परमेश्वरको उपस्थितिको रोटी, त्यो टेबलले वास्तवमा त्यो नयाँ स्वर्गमा नयाँ अदनमा हुने त्यो भोजको टेबललाई जनाउँदछ, जहाँ ख्रिस्टसँगै बसी हामी एक दिन खानेछौँ। एक दिन हामी राजाको टेबलको वरिपरि बसी उहाँसँगै भोजन गर्नेछौँ, उहाँको राज्यमा हामी उहाँसँगै खानेछौँ, कचराबाट पिउनेछौँ र हाम्रो मुक्तिदातासँग सधैँको निम्ति सिद्ध सङ्गतिको हामी आनन्द लिनेछौँ। त्यसकारण त जब जब हामी प्रभुभोज लिन्छौँ, आज पनि हाम्रो प्रभुभोज छ, हामी जब जब हामी प्रभुभोजको वरिपरि भेला हुन्छौँ, त हामीले आउने त्यो महान त्यो भोजको हामी मधुर पूर्व झलक पाउँछौँ। त्यसको फोर टेस्ट हो यो वास्तवमा आउनेवाला त्यो महाभोजको यो पूर्व स्वाद हामी लिइरहेको छौँ। प्रभुभोजले हामीलाई योभन्दा पनि पर त्यो बाँकी रहेको त्यो भव्य र महान विराट भोजतर्फ औलाउँदैछ। अनि जतिपटक हामी प्रभुभोजमा सामेल हुन्छौँ, कचौराबाट हामी पिउँछौँ, रोटी हामी खान्छौँ, हामीलाई यो एकदमै महिमामय सत्यता सम्झना भइरहन्छ, स्मरण भइरहन्छ कि प्रियहरू आजभन्दा 2000 वर्ष पहिले येशू आफै घरविहीन हुनुभयो ताकि हामी साँचो घर फर्किन सकौँ भनेर। अनि एक दिन परमेश्वरको अनुग्रहद्वारा हामी अन्तत येशूसँग हाम्रो अनन्तको बुबाको घरमा हुनेछौँ। आउनुहोस् हामी प्रार्थना।